यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कंग्रेसको आग्रह। सरकारलाई दिएको समर्थन फिर्ता लिने नेकपा एमालेको निर्णय। विदेशमा रहेका नेपालीको हित रक्षाका लागि कूटनीतिक नियोगको क्षमता बढ़ाउनु पर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड़। लगातारको वर्षाका कारण कैलालीमा झण्डै 200 घर डुबानमा र भारतको आसाममा भारी वर्षापछि आएको बाढ़ीका कारण 38 जनाको मृत्यु।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। राष्ट्रिय सहमतिको सरकार निर्माणमा सहयोग पुर्याउन प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्ने समय दिएकोमा प्रधानमन्त्रीको राजीनामा नआएपछि समर्थन फिर्ता लिने निर्णय गरिएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो। नेपाली कंग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली नयाँ प्रधानमन्त्री बन्ने सहमति भएपछि मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा गर्न सुझाव दिएको प्रमुख सचेतक बर्तौलाले बताउनुभयो। एमालेबाट सरकारमा सहभागी मन्त्रीहरू आजै फिर्ता हुने नेकपा एमाले जनाएको छ। नेपाली कंग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न आग्रह गरेको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बुढा निलकण्ठमा आज बसेको कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नेपाली कंग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने सहमति गरेपछि प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गर्ने निर्णय भएको प्रवक्ता डाक्टर प्रकाश शरण महतले बताउनुभयो।
उहाँले मार्ग प्रशस्त गर्न उपयुक्त हुन्छ र अरू दलको समेत समर्थन घोषणा भइरहेका छ। अरू त्यो अवस्थामा यो हाम्रो कार्य सम्पादन बैठकले सम्माननीय प्रधानमन्त्रीलाई चाहिँ मार्ग प्रशस्त गर्न आग्रह गरेका छ।
नेपाली कंग्रेस र नेकपा एमाले बीच सत्ता समीकरणका लागि सहमति भएसँगै समीकरणमा अन्य दलको समेत समर्थन रहने प्रवक्ता डाक्टर महतले बताउनुभयो। नेपाली कंग्रेसका नेता शेखर कोइरालाले कंग्रेस र एमाले बीचको सहकार्यले मुलुकलाई स्थिरता र समृद्धितर्फ अगाडि बढ़ाउने विश्वास व्यक्त गर्नुभएको छ। नेपाली कंग्रेस पर्साद्वारा आज वीरगंजमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले कंग्रेस सधैं सहमति सहकार्य र एकताको राजनीतिमा दृढ़ रहेको बताउँदै कंग्रेस र एमाले बीच भएको सहमतिले अब मुलुकले निकास पाउने दावी गर्नुभयो। उहाँले मुलुकको राजनीति सधैं अस्थिरता र अन्यलपूर्ण बन्दै गएको अवस्थामा मुलुकका प्रमुख राजनैतिक शक्ति मिल्नु सुखद पक्ष रहेको बताउनु भयो। लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालले नेपाली कंग्रेस र नेकपा एमाले बीच राष्ट्रिय सहमतिको सरकार गठन गर्न भएको सहमतिलाई सकारात्मक भन्दै त्यसको समर्थन गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको पदाधिकारी बैठकले पछिल्लो राजनैतिक घटनाक्रमको समीक्षा गर्दै नयाँ सहमति गरेका राजनैतिक दलसँग सत्ता सहकार्य गरेर जाने निर्णय गरेका पार्टीका प्रमुख सचेतक रामप्रकाश चौधरीले जानकारी दिनुभयो। बैठकले विगतमा पनि कंग्रेससँग सहकार्य गरेकाले सोही दल सम्मिलित नयाँ गठबन्धनमा मिलेर काम गर्न कुनै समस्या नहुने र सरकारलाई समर्थन गर्ने निर्णय भएको प्रमुख सचेतक चौधरीले बताउनुभयो। बैठकमा पार्टी अध्यक्ष महन्त ठाकुरले हिजो कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको छलफलबारे जानकारी गराउनु भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय समिति बैठकमा महामन्त्री मुकुल ढकालको राजनीतिक प्रतिवेदन पेश भएको छ। आज बसेको रासोपाको केन्द्रीय कार्य समिति बैठकमा महामन्त्री ढकालको राजनीतिक प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुरुलाकोटीले प्रस्तुत गर्नुभएको हो। प्रतिवेदनमा पार्टीमा व्यापक सुधारको खाँचो औलाइएको सहप्रवक्ता मनिष झाले जानकारी दिनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीको हित रक्षाका निम्ति परराष्ट्र मन्त्रालय र विदेश स्थित नेपाली कूटनीतिक नियोगको क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज भएको परराष्ट्र मन्त्रालय तथा अन्तर्गतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रस्तुतिकरण सम्बन्धी छलफलमा प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीको हित रक्षा र अधिकारलाई आफूले उच्च प्राथमिकता दिएको बताउनुभयो। बैठकमा प्रधानमन्त्री प्रचण्डले परराष्ट्र मन्त्रालय मातहतका कार्यालय र नियोग आवश्यकता अनुसार बलियो बनाउनका लागि संस्थागत र संरचनागत क्षमता अभिवृद्धि मुख्य विषय भएको बताउनु भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। बैठकमा उपप्रधान एवं परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठले राष्ट्रियताको सवाल कूटनीतिमा अभिव्यक्त भएको बताउनुहुँदै परराष्ट्र मन्त्रालय र यस अन्तर्गतका निकायको सबलीकरण गर्नुपर्नेमा जोड़ दिनुभयो। छलफलमा अर्थमन्त्री वर्षमान पुन, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी, निमित्त मुख्य सचिव लीला देवी गर्तौला लगायत प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारी उपस्थित हुनुहुन्थ्यो। राष्ट्रिय सभाको आजको बैठकमा चार विधेयकका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश टेबल भएको छ। बैठकमा राष्ट्रिय सभाका सचिव डाक्टर सुरेन्द्र अरियालले अर्थ सम्बन्धी आर्थिक विधेयक 2081, राष्ट्र ऋण उठाउने विधेयक 2081 र भन्सार महसुल विधेयक 2081 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभामा जानकारी गराई टेबल गर्नुभयो। यसैगरी सचिव अरियालले राष्ट्रिय सभाबाट पारित भई सन्देश सहित प्रतिनिधि सभामा पठाइएको अभिलेख संरक्षण पहिलो संशोधन विधेयक 2077 सम्बन्ध प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबल गर्नुभएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा जानकारी गराउनुभयो। बैठकको शुरूमा सांसदहरूले उत्पादन र उत्पादकत्व बढ़ाउने प्रभावकारी योजनाहरू ल्याउनु पर्ने, पर्याप्त मल बिउ, कृषि सामग्री र औजारहरू किसानलाई समयमा नै उपलब्ध गराउन सरकारको ध्यानकर्षण गराउनुभयो। यसअघि विनियोजन विधेयक 2081 माथिको विभिन्न मन्त्रालयका शीर्षकमाथिको छलफलमा सांसदहरूले शिक्षा र कृषिमा प्रभावकारी रूपमा बजेट विनियोजन हुन नसकेको भन्दै शिक्षा क्षेत्रमा बजेट थप्न तथा कृषिको आधुनिकीकरण गर्न पर्याप्त मात्रामा बजेट छुट्याउन माग गर्नुभएको थियो। सांसदहरूले शिक्षा क्षेत्रमा अहिलेको आवश्यकता अनुसार बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो। सांसदहरूले कृषिको आधुनिकीकरण र व्यवसायीकरण नगरेसम्म गरीबी न्यूनीकरण सम्भव नभएको भन्दै उत्पादकत्व र उत्पादन बढ़ाउने तथा किसानका समस्या समाधान हुने गरी बजेट ल्याउनु पर्नेमा जोड़ दिनुभयो। सांसदहरूले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा समेटिएको कृषि दशकको कार्यान्वयनबाट समृद्धि सम्भव भएको भन्दै कृषि क्षेत्रको विकासबाट मुलुकको अर्थतन्त्रलाई उकास्न सकिने धारणा राख्नुभयो। सांसदहरूले कृषि र सिंचाईलाई एक ठाउँमा राखेर मन्त्रालयको पुनर्संरचना गरिनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले संघीयताको मर्म र भावना अनुसार बजेट विनियोजन हुनुपर्नेमा जोड़ दिनुहुँदै जिल्लाको मुहार बदल्ने तथा धेरै नागरिकले लाभ लिने आयोजनाहरूलाई मात्र संघले बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो। वैदेशिक रोजगारीबाट फर्केका युवाको सिप र ज्ञानको प्रयोग गरी समृद्धि हासिल गर्ने बजेटमा रहेको योजना सकारात्मक रहेको भन्नुहुँदै सांसदहरूले कृषिको व्यवसायीकरण, आधुनिकीकरण र बजारीकरण गर्ने लगायत बजेटमा समावेश गरिएका विषय प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि सभा 12 बजे बस्नेछ। प्रतिनिधि सभाका नवनियुक्त सचिव सुरेश अधिकारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नवनियुक्त सचिव अधिकारीलाई संघीय संसद सचिवालय सिंहदरबारमा आज पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख घिमिरेको सिफारिशमा अधिकारीलाई हिजो प्रतिनिधि सभाको सचिवमा नियुक्त गर्नुभएको थियो। जुम्लाको तातो पानीमा 24 घण्टा विद्युत प्रसारण हुन थालेपछि स्थानीय उत्साहित भएका छन्। राष्ट्रिय प्रसारण लाइनको बत्ती अनियमित भइरहने र अँध्यारोमा बस्नुपर्ने बाध्यतामा रहेका स्थानीयलाई स्थानीय जलविद्युत आयोजनाबाट उत्पादित बत्ती 24 घण्टा आएपछि अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको छ भने विद्यार्थीहरूलाई अध्ययन गर्न समेत सहज भएको छ। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
जुम्लाको तातोपानी गाउँपालिकामा 24 घण्टा बत्ती आउन थालेपछि दैनिकी सहज बन्दै गएको स्थानीयले बताएका छन्। राष्ट्रिय प्रसारण लाइनको बत्ती भरपर्दो नहुँदा शास्ति पाएका तातोपानीवासीले स्थानीय जलविद्युतबाट नियमित बत्ती आउन थालेपछि राहत पाएका हुन्। वर्षौंदेखि अँध्यारोमा बस्न बाध्य नागरिक 24 घण्टा गाउँघर झिलिमिली भएपछि उत्साहित भएको स्थानीय दिल्ली कामी बताउनुहुन्छ।
विगतमा चाहिँ अँध्यारोमै बस्नुपर्ने गरीब घर परिवारका मान्छेहरूले मनमा पाइने झरो बालेर बस्नुपर्ने एउटा बाध्यता थियो त्यो हटेको छ र अहिले 24 घण्टा विद्युत सञ्चालन भए लगत्तै एकदमै सहज भएको अनुभूति भइरहेको छ। त्यसले हाम्रा बाल बच्चाहरूलाई पठन पाठनमा पनि धेरै ठूलो सहयोग गरेको छ।
तातोपानीमा निर्माण भएको जालपादेवी जलविद्युत आयोजनाको बत्ती नियमित आएपछि गाउँहरू अँध्यारो मुक्त मात्र भएका छैनन्। सामुदायिक विद्यालयमा डिजिटल माध्यमबाट पढाउन, फर्निचर उद्योग सञ्चालन गर्न, बाल बालिकालाई पढ्न लगायतका विभिन्न काममा सहज हुँदै गएको बताउँदै पुनः स्थानीय दिल्ली कामी
प्रोजेक्टरबाट पढाई गर्नको लागि जालपादेवी विद्युतलाई विद्यालयसम्म हामीले वायरिङ गरेका छौँ र कम्प्युटर पनि सिकाउने गरेका छौँ। विद्युतले धेरै राहत गरेको छ। यसलाई नियमित गर्नको लागि स्थानीय तहको ठूलो भूमिका हुनुपर्छ।
झण्डै 16 करोड लगानीमा निर्माण भएको जालपादेवी जलविद्युत आयोजनाको डिजाइन 200 किलोवाटको गरिए पनि 30 किलोवाट विद्युत बढी उत्पादन भएको छ। अहिले तातापानीका 6 वटा ओडा र चन्दनाथ नगरपालिकाको 9 नम्बर ओडालाई समेत गरी करिब 1800 घर दूरीमा विद्युत नियमित प्रवाह भइरहेको छ। विभिन्न समस्याका बावजुद पनि बत्ती नियमित प्रवाह भइरहेको जालपादेवी विद्युत सहकारीका अध्यक्ष दुर्गप्रसाद पाण्डेले बताउनुभयो।
तातापानी गाउँपालिकाको 2 नम्बर 3 नम्बरको केही 5 नम्बर 6 नम्बर 4 नम्बर कभर गरेको छ। 24 घण्टा जति सक्यो यो पावर कन्ज्युम गर्न पायो भने त्योबाट मुनाफा हामीलाई नै हुने हो। कति उद्योग धन्दाहरू छन् तिनीहरूलाई पनि सञ्चालन गरे भने उनको पनि सेवामा विस्तार हुन्छ र हाम्रो पनि आमदानीमा सुधार हुन्छ।
2078 सालमा जुम्ला राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि बत्ती भरपर्दो नहुँदा विद्युतमा जुम्लालाई आत्मनिर्भर बनाउन स्थानीय जलविद्युत आयोजना निर्माणलाई नै जोड दिन थालिएको छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
कैलालीमा लगातारको वर्षासँगै आएको बाढ़ीले बगाउँदा एकजना बेपत्ता हुनका साथै 200 घर डुबानमा परेका छन्। कटैनी खोलामा आएको बाढ़ीले बगाउँदा गौरी गंगा नगरपालिका 11 20 वर्षीय सुस्मिता चौधरी बेपत्ता भएको कैलालीका प्रहरी प्रमुख पदम विष्टले बताउनुभयो। काठे पुल तर्ने क्रममा बाढ़ीले बगाउँदा बेपत्ता भएकी चौधरीको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो। लगातारको वर्षासँगै आएको बाढ़ीले जोशीपुर गाउँपालिका 3 भितरियामा झण्डै 200 घर डुबानमा परेका छन्। काँडा नदीमा आएको बाढ़ी बस्तीमा पसेपछि भितरिया गाउँका 170 भन्दा धेरै घर डुबानमा परेको स्थानीय भगीराम डगौराले बताउनुभयो। बाढ़ीको सतह बढ़दै गएपछि कोही परिवार सड़कमा निस्केको र केही घर भित्रै बसिरहेको उहाँले जानकारी दिनुभयो। यसै गरी लगातारको वर्षापछि कैलाली गाउँपालिका 7 रामपुरमा बाढ़ीको उच्च जोखिममा रहेका घर परिवार र सरसामानलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ। रामपुरमा 3 दर्जन बढ़ी घरमा पानी पसेको बताइएको छ। कैलालीको दक्षिण पूर्वी भजनी, लालबोजी, जोशीपुर लगायतका क्षेत्रमा वर्षा अत्यधिक भइरहेको र काँडा, पथैया, कान्दा सहितका नदीमा बाढ़ीको सतह बढ़दै गएको एसपी विष्टले बताउनुभयो। बाढ़ी प्रभावित क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको र तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन भनिएको उहाँले बताउनुभयो। संखुवा सभामा मनसुनी वर्षा शुरू भए यता हालसम्म बाढ़ी पहिरोका कारण 43 परिवार विस्थापित भएका छन्। मनसुन जन्य प्रकोपबाट 2 जनाको मृत्यु हुनका साथै 6 जना घाइते भएका छन्। सो अवधिमा बाढ़ी पहिरोबाट 6 मोटरेबल पुलमा क्षति पुगेको छ। विस्थापितहरू आफन्त कहाँ आश्रय लिइरहेका प्रहरीले जनाएको छ। पहिरोले कोशी राजमार्ग अन्तर्गतका र ग्रामीण क्षेत्रका सड़कका साथै विद्युत आयोजनामा समेत क्षति पुगेको प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले जानकारी दिनुभयो। बाढ़ी पहिरोबाट मकालु गाउँपालिका 2, साग सेवा र मूलगाउँमा 24 घर परिवार विस्थापित भएका छन्। बाढ़ी पहिरोले खाँदबारी नगरपालिकामा खानेपानीको मुहान र विद्युत पोल समेत क्षति पुर्याएको छ। जिल्ला विपद व्यवस्थापन समिति जाजरकोटले गत कार्तिक 17 गते गएको भूकम्पबाट धाँजा फाटेको स्थान छोडेर सुरक्षित स्थानमा बस्न स्थानीयलाई आग्रह गरेको छ। वर्षायाममा पहिरोको उच्च जोखिम रहेका दर्जनौं ठाउँ छाडेर सुरक्षित स्थलतर्फ बस्न जिल्ला विपद व्यवस्थापन समिति जाजरकोटले स्थानीयलाई आग्रह गरेको हो। सबैभन्दा बढ़ी नलगाड नगरपालिकाका विभिन्न बस्ती बस्न योग्य नभएको भन्दै भूगर्भविदले गरेको सिफारिशका आधारमा सुरक्षित स्थानमा बसाई सर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिनुभयो। भेरी नगरपालिकाका अधिकांश स्थान बस्न योग्य नभएको भौगर्भिक अध्ययनले देखाएको उहाँले बताउनुभयो। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नेपालमै पहिलो पटक काखीमुनि सानो पुवाल पारेर मुटुको कृत्रिम भल्ब परिवर्तन गरिएको छ। सेन्टरका कार्डियो तथा भास्कुलर विभागका प्रमुख डाक्टर अनिल भट्टराईको नेतृत्वमा पोखराकी 53 वर्षीय महिलाको काखीमुनि सानो पुवाल पारेर मिनिमम इनाभाइभी कार्डिया सर्जरी प्रविधि माइट्रोल भल्ब परिवर्तन गरिएको उहाँले बताउनुभयो। डाक्टर अनिल भट्टराईले एक साता अघि मुटुको भल्ब परिवर्तन गरिएको बिरामीको अवस्था सामान्य रहेको जानकारी दिनुभयो। यसअघि छाती चिरेर मुटुको भल्ब परिवर्तन गरिँदै आएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। भारतको आसाममा भारी वर्षापछि आएको बाढ़ीको कारण 38 जनाको मृत्यु भएको छ। विगत 24 घण्टामा बाढ़ीमा डुबेर 3 जनाको मृत्यु भएको छ। जुलाई 2 आसाम राज्य विपद व्यवस्थापन प्राधिकरण एएसडीएमए को बाढ़ी रिपोर्ट अनुसार तिनसुकिया जिल्लामा 2 जनाको मृत्यु भएको छ भने धेमाजी जिल्लामा 1 जनाको मृत्यु भई कुल मृतकको संख्या 38 पुगेको छ। हिजो 28 जिल्लाका 11,34,000 भन्दा बढ़ी मानिस बाढ़ीबाट प्रभावित भएकाले राज्यमा बाढ़ीको अवस्था गम्भीर बनेको छ। बाढ़ी घरमा पसेपछि धेरै बाढ़ी प्रभावित मानिसहरूले सुरक्षित स्थान, उच्च भूमि, विद्यालय भवन, सड़क र पुलहरूमा शरण लिइरहेका समाचारमा जनाइएको छ। चीनले आफ्नो समुद्री क्षेत्रमा अवैध रूपले माछा मार्न आएको एक ताइवानी डुंगालाई समातेर त्यसमा सवार 5 जनालाई हिरासतमा लिएको छ। ताइवानले तत्काल एक विज्ञप्ति जारी गरी डुंगा र त्यसमा रहेका 2 ताइवानी र 3 इण्डोनेसियालीहरूलाई मुक्त गर्न भनेको छ। चीनी अधिकारीहरूले ताइवानी डुंगाले सामुद्रिक जीवहरू खतरामा पर्ने गरी गलत तरिकाले माछा मारेको भनी आरोप लगाएका छन्।
गत वैशाख 16 र 17 गते काठमाडौँमा आयोजित तेस्रो लगानी सम्मेलनमा प्रस्तुत 2 आयोजनाका लागि आशय पत्र प्राप्त भएको लगानी बोर्डले जनाएको छ। जानकी हेरिटेज होटल एण्ड कल्चरल भिलेज र बबरमहल प्रशासनिक प्लाजा परियोजनाका लागि गान्सु एसएस ल्याण्डमार्क ब्लूबर्ड मल काठमाडौँले आशय पत्र पेश गरेको लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारीले जानकारी दिनुभयो। लगानी बोर्डद्वारा अध्ययन गरिएको जानकी हेरिटेज होटल एण्ड कल्चरल भिलेज परियोजनाको अनुमानित लागत 2,35,00,000,000 छ। जनकपुरधामलाई मुख्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तथा त्यस क्षेत्रलाई पर्यटनका रूपमा विस्तार गर्न यो परियोजना निर्माणको प्रस्ताव गरिएको हो। यसै गरी विभिन्न सरकारी कार्यालयहरू राख्ने लक्ष्यका साथ बबरमहल प्रशासनिक प्लाजा निर्माणका लागि लगानी सम्मेलन मार्फत आशय पत्र माग गरिएको थियो। कुल 30,021 वर्ग मिटरमा फैलिएको यो परियोजनाको अनुमानित लागत 10,20,00,000,000 छ। लगानी बोर्डले गत जेठमा आफ्नो कार्यक्षेत्रभित्र पर्ने विभिन्न 12 परियोजनाको आशय पत्र माग गर्न समय थपेको थियो। सहकारी विभागले एउटै व्यक्ति 2 या 2 भन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ। विभागले कोही दोहोरो पदमा रहेको भए त्यसलाई त्यागेर एकल पद कायम गर्न सबै सहकारी संस्थाहरूलाई बुधबार निर्देशन दिएको हो। सहकारी ऐन 2074 कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था रहेकोले ऐनको प्रावधान कार्यान्वयन गर्न निर्देशन जारी गरिएको सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेले जानकारी दिनुभयो। सहकारी बैंकको हकमा पनि यस्तै निर्देशन दिएको छ। निर्देशन कार्यान्वयन भए नभएको अनुगमन गरिने र यदि कार्यान्वयन नभएको पाइएमा कानून बमोजिम कार्यवाही गरिने विभागले जनाएको छ। विभागले सहकारी संस्थाका ऋणीहरूको कर्जा 3 महिनाका लागि पुनर्तालिकीकरण गर्न परिपत्र पनि गरेको छ। साल ट्रेडिङ कर्पोरेशन लिमिटेडले नुनको मूल्य बढ़ाएको छ। कर्पोरेशनबाट बिक्री वितरण भइरहेको नुनको बुधबारदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्ति मार्फत जनाएको हो। समायोजित मूल्य अनुसार आयो नुन प्रति किलो प्याकेटको 23 बढेर 26 रूपियाँ पुगेको छ। न्यून शक्ति नुन 1 किलोको 17 रहेकोमा 20 तोकिएको छ।
कोलम्बियासँग बराबरी खेल्दै ब्राजिल कोपा अमेरिकाको क्वार्टर फाइनलमा पुगेको छ। अमेरिकामा जारी कोपामा यसअघि नै क्वार्टर फाइनलमा पुगिसकेको कोलम्बियासँग बुधबार भएको खेलमा ब्राजिलले 1-1 बराबरी खेलेको हो। लेभिस स्टेडियममा बराबरी खेलेपछि कोलम्बिया समूह डीको विजेता र ब्राजिल उपविजेता बन्यो। 4 खेलमा अपराजित रहँदै कोलम्बियाको 7 अंक जोड्यो। अपराजित रहेको ब्राजिलको समान खेलमा 5 अंक रह्यो। 4 अंक जोडेको कोस्टारिका र अंकविहीन पराग्वे प्रतियोगिताबाट बाहिरिएका छन्। ब्राजिलले समूह विजेता बन्ने मौका गुमाएको थियो। पहिलो हाफको इन्जुरी समयको 2 मिनटमा डेनियल मुनोजले बराबरी गोल गरेका थिए। क्वार्टर फाइनलमा ब्राजिलले उरुग्वे तथा कोलम्बियाले पनामाको सामना गर्नेछ। अन्य क्वार्टर फाइनलमा अर्जेन्टिना र इक्वेडर तथा क्यानाडा र भेनेजुएला बीच प्रतिस्पर्धा हुनेछ। नेदरल्याण्ड्स युरोकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। एलियान्ज एरिनामा मंगलबार राति सम्पन्न खेलमा रोमानियालाई 3-0 गोल अन्तरले पराजित गर्दै नेदरल्याण्ड्स अन्तिम आठमा पुगेको हो। नेदरल्याण्ड्सका कोडी गप्कोले खेलको 20 मिनटमै गोल गर्दै शुरूआती अग्रता दिलाएका थिए। उनले जावी सिमन्सको पासमा गोल गरेका हुन्। जारी प्रतियोगितामा उनको यो तेस्रो गोल हो। 83 मिनटमा उनकै डोनियल मालेनले गोल गर्दै नेदरल्याण्ड्सको अग्रता दोब्बर बनाएका हुन्। दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनटमा उनले नै व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गर्दै नेदरल्याण्ड्सलाई जित दिलाएका हुन्। मेग्दीको रघुगंगा गाउँपालिका छ पाखापानीमा चन्दा जुटाएरै खेल मैदान निर्माण भएको छ। स्थानीयवासी प्रवासीहरू र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोर्ट्स क्लबले खेल मैदान निर्माण गरेको हो। 43,77,000 लगानीमा निर्माण भएको खेल मैदानका लागि रू 35 लाख भन्दा बढ़ी रूपैयाँ प्रवासी र स्थानीयवासीले चन्दा सहयोग गरेका क्लबका अध्यक्ष केशव पाइजाले जानकारी दिनुभयो। स्थानीयवासीले उपलब्ध गराएको पाखोबारी सम्याएर ढलान सहितको खेल मैदान निर्माण गरिएको हो।
अब मौसम आगामी 24 घण्टामा देशभर साधारणदेखि पूर्णतया बदलिरही देशका केही स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कर्णाली बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 1.4 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 29.9 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 6.7 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 25.8 डिग्री सेल्सियस, न्यूनतम 22.7 डिग्री सेल्सियस, वर्षा 125.8 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 29.1 डिग्री सेल्सियस, न्यूनतम 24.8 डिग्री सेल्सियस, वर्षा 7.8 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 27.7 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस, वर्षा 39.9 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कंग्रेसको आग्रह। सरकारलाई दिएको समर्थन फिर्ता लिने नेकपा एमालेको निर्णय। विदेशमा रहेका नेपालीको हित रक्षाका लागि कूटनीतिक नियोगको क्षमता बढ़ाउनु पर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड़। लगातारको वर्षाका कारण कैलालीमा झण्डै 200 घर डुबानमा। र भारतको आसाममा भारी वर्षापछि आएको बाढ़ीका कारण 38 जनाको मृत्यु। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।